रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्रीबाट संखुवा सभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजना र उत्तर दक्षिण कोशी करिडोरको स्थलगत अनुगमन विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन। टेलिमेडिसिनको केन्द्रीय हब अस्पतालका रूपमा वीर अस्पताल र मेडिसिन अस्पतालका रूपमा प्रदेश स्तरीय 7 अस्पताललाई तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 2,00,000 नाग्यो र कोरोना भाइरसका कारण अत्यधिक प्रभावित अमेरिकामा संक्रमितको संख्या निरन्तर बढ़्दो। गत 24 घण्टामा मात्र करिब 1,40,000 संक्रमित थपिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याउनु भएको छ। अरूण तेस्रो र किमाथाङका नाकाको निरीक्षणका क्रममा हिजो संखुवा सभा पुग्नुभएका प्रधानमन्त्री ओलीले पछिल्लो समय सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपामा फूटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने बताउनुहुँदै आफू जनताको विश्वासले सरकारमा आएको र अहिले सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउनु वा आफ्नो राजीनामा माग्नु व्यर्थ रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले संखुवा सभामा निर्माणाधीन 900 मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना र चीनसँग जोड़िएको किमाथाङका नाकाको हिजो स्थलगत अनुगमन गर्नुभयो। प्रधानमन्त्री ओली हिजो संखुवा सभा जानुभई उत्तर दक्षिण सड़क कोशी करिडोर र सीमा नाका स्थित सीमा सुरक्षा बल बीओपीको समेत अवलोकन निरीक्षण गर्नुभयो। अवलोकन निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले आयोजनाका काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले गर्नुभएको अवलोकन निरीक्षणका बारेमा जानकारी दिनुहुँदै सांसद राजेन्द्र प्रसाद गौतम।
सम्माननीय प्रधानमन्त्रीज्यूको अगुवाई र नेतृत्वमा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरदन राई र भौतिक पूर्वाधार यातायात मन्त्री बसन्त कुमार नेम्बाङ सहितको एउटा टोली संघ सभाको किमाथाङका नाका र त्यसको सीमाको अवलोकन गर्नुभयो र डीओपीको निरीक्षण गर्नुभयो र स्थानीय जनतासँग उहाँले भेटघाट गर्नुभयो। उहाँहरूको चाहिँ मागहरू सुन्नुभयो र यो उत्तर दक्षिण सड़क जसलाई कोशी हाइवे कोशी कोरिडोर भनेर भनिन्छ त्यो सड़क निर्माणको अवस्थाको बारेमा उहाँले निरीक्षण अवलोकन गर्नुभयो र जनताको चाहिँ चाँडोभन्दा चाँडो उत्तर दक्षिण नाका खोल्नु पर्यो औपचारिक रूपमा त्यसरी यो सड़क बन्नु पर्यो भन्ने चाहिँ माग थियो र त्यसप्रति चाहिँ स्थानीय वासीलाई उहाँले आश्वस्त गर्नुभयो कि नेपाल सरकारको यो प्रायोरिटी वानको आयोजना हो र यसलाई उच्च प्राथमिकतामा सरकारले राखेको छ। दोस्रो चाहिँ उत्तर कोशी सड़कको खास गरिकन चेमताङ गङ्गोपा भन्ने 14 किलोमिटर सड़क जो चट्टानी एरिया छ त्यो नेपाली सेनालाई दिएको छ। त्यसको बंकर निर्माणको अवस्था र नेपाली सेनाले त्यसको छुट्टै डीपीआर तयार गरेको र सड़क चाहिँ तयारपछि लगत्तै खन्ने भन्ने खालको कुरालाई ध्यानमा राखेर त्यो सड़कको पनि उहाँले अवलोकन गर्नुभयो त्यसको चाहिँ निरीक्षण गर्नुभयो र त्यसपछि उहाँ लगत्तै सेमताङको त्यो निरीक्षण गरेपछि उत्तर दक्षिण सड़कै सड़क भएर सड़क हेर्दै हेर्दै उहाँ चाहिँ अप्पर यो अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण स्थल डेम साइटमा चाहिँ उहाँले चाहिँ अवलोकन गर्नुभयो र त्यसको सबै रिपोर्टिङहरू पनि सुन्नुभयो उत्तर दक्षिणको रिपोर्टिङ पनि सुन्नुभयो। डेम साइट एरियामा भएको एउटा सभालाई पनि उहाँले सम्बोधन गर्नुभयो र जनताको यहाँको मुख्य चासो चाहिँ उत्तर दक्षिण सड़क रहेछ र किमाथाङका नाका सुचारू होस् भन्ने रहेछ अरुण तेस्रो जलविद्युत आयोजना चाँडो बनोस् भन्ने रहेछ त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ र हामीले यसलाई उच्च प्राथमिकतामा राखेका छौँ र यसलाई गम्भीरतापूर्वक हामीले लिएका छौँ तपाईँहरूको जनचाहना पूरा हुन्छ यसलाई चाहिँ हामी पूरा गर्छौँ भनेर जनतालाई चाहिँ उहाँले आश्वस्त गर्नु।
प्रधानमन्त्री ओलीका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङ र प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राई सहित सांसदहरू सहभागी हुनुहुन्थ्यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिमेडिसिनको केन्द्रीय हब अस्पतालका रूपमा वीर अस्पताललाई तोकेको छ। कोरोना भाइरसको रोकथाम र उपचारको व्यवस्थापन सहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजीकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेश स्तरीय 7 अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सेती प्रादेशिक अस्पताल भरतपुर अस्पताल सुर्खेत प्रादेशिक अस्पताल कोशी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेश स्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ। दुर्गम क्षेत्रका चिकित्सकलाई संक्रमितको उपचार गर्न सहयोग पुर्याउन टेलिमेडिसिन सेवा शुरू गरिएको र दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति चिकित्सकलाई फोन एसएमएस र इमेल मार्फत परामर्श लिन सकिने उहाँले बताउनुभयो। मन्त्रालयले केन्द्रमा एक र सातवटी प्रदेशमा सात अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको स्रोत व्यक्ति तोकेको छ। प्रदेशभित्रका अस्पतालका चिकित्सकले प्रदेश स्तरीय अस्पतालका स्रोत व्यक्ति तोकिएका चिकित्सकसँग र प्रदेश स्तरका चिकित्सकले टेलिमेडिसिनको केन्द्रीय हब अस्पताल वीर अस्पतालसँग परामर्श गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,00,000 नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 2,569 संक्रमित थपिएपछि कुल संक्रमितको संख्या 2,02,329 पुगेको जानकारी दिनुभयो। हिजो 10,081 नमूनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा 1,261 जना सहित देशभरमा जम्मा 2,569 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हिजो थप 1,666 जनामा कोरोना संक्रमण निको भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या 1,62,243 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो देशभरमा 38,912 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 28,393 जना होम आइसोलेसन तथा 10,519 जना संस्थागत आइसोलेसनमा रहेका छन्। हिजो कोरोना भाइरसबाट थप 26 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या 1,174 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको एक्सन रूमलाई प्रभावकारी संचालन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो एक्सन रूमको निरीक्षण गर्ने क्रममा उप प्रधानमन्त्री पोखरेलले एक्सन रूमबाट हाल भइरहेका गतिविधि, संचालनमा देखा परेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने लगायतका विषयमा निर्देशन दिनुभयो। उप प्रधानमन्त्री पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, रिपोर्टिङ तथा अन्य देखा परेका समस्या समाधानका लागि एक्सन रूमको उपयोग गरिने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा संवैधानिक काम गर्न बाटो खुलेको छ। प्रधान न्यायाधीश डोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विष्टम्भर प्रसाद श्रेष्ठ र ईश्वर प्रसाद खतिवड़ाको संवैधानिक इजलासले नेता गौतमलाई थप संवैधानिक काम नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि काम गर्ने बाटो खुलेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कुनै पनि हालतमा पार्टी विभाजन नहुनेमा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ। मन्त्री भट्टराईले हिजो ताप्लेजुङको आश्रय त्रिवेणी गाउँपालिकाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा पार्टीभित्र विवाद रहनु सामान्य भएको भन्नुहुँदै सहमति, सहकार्य र त्यागको बाटो अवलम्बन गरेर पार्टी थप बलियो भएर अगाडि बढ़नेमा समेत विश्वास व्यक्त गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरूरी रहेको बताउनु भएको छ। सिंहदरबार स्थित संचार मन्त्रालयमा हिजो आयोजित हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तर्क्रियामा मन्त्री गुरूङले हुलाक सेवालाई बदलिदो परिवेश अनुसार अघि बढ़ाउन नयाँ सोचका साथ अघि बढ़नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरूसँग आवश्यक छलफल गरी अघि बढ़ने स्पष्ट पार्नुभयो। मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक सेवालाई सुदृढ बनाउने गरी अघि बढ़न हुलाक सेवा विभागलाई निर्देशन दिनुभयो। हिजै मन्त्री गुरूङले मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र सुरक्षण मुद्रण केन्द्रबारे पनि जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनुभयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लगानी बोर्डले तीन ठूला जलविद्युत परियोजनाका लागि 38 अर्ब रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको 45 औं बैठकले तीन ठूला परियोजनाका लागि 38 अर्ब 68 करोड़ रूपियाँ बराबरको लगानी स्वीकृत गरेको हो। सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने 77.5 मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत परियोजनाका लागि 17 अर्ब 62 करोड़ 40 लाख रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। 57 मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजनाका लागि 10 अर्ब 61 करोड़ 91 लाख रूपियाँ र 65 मेगावाटको दूध खोला जलविद्युत परियोजनाका लागि 10 अर्ब 43 करोड़ 60 लाख रूपियाँ लगानी स्वीकृत भएको उहाँले जानकारी दिनुभयो। बोर्डका अध्यक्ष प्रधानमन्त्री ओलीले बैठकमा कोरोना भाइरसले नयाँ शिक्षा दिएको बताउनुहुँदै परियोजना कार्यान्वयनमा भइरहेको ढिलासुस्ती हटाउन नयाँ प्रविधिको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने बैठकमा पार्टीको आगामी 14 महाधिवेशन र समसामयिक राजनैतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिंचाईतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्रिय गौरवका 6 सहित अरू 2 ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष मन्त्रालयको रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंचाईका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग लगातार 3 दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिनुभएको हो। राष्ट्रिय गौरवको आयोजना लुम्बिनी विकासको योजना केही वर्षमा नै पूरा हुने भएको छ। 41 वर्ष अघि बनेको लुम्बिनी विकासको गुरू योजना अनुसार केही वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भित्री संरचनाहरूको निर्माण भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ। भैरहवाबाट शशि पन्थीको रिपोर्ट।
लुम्बिनी गुरुजनाको कामको डिपिआरहरू बनाएर विज्ञहरूको परामर्श र राय लिएर अन्तिम अवस्थामा पुगेको छ लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी।
सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू र हाम्रो पर्यटन मन्त्रीज्यू तिनैजनाको एकदम विशेष अभिभावकत्व छ र हामी यसलाई छिट्टै नै घोषणा गरेर अन्तर्राष्ट्रिय बिडिङमा अगाडि लाँदैछौँ। केन्जु ताङ्गेले गुरुयोजना कोर्दाखेरि भगवान बुद्धको जन्मथलो चाहिँ बाहिरबाट हेर्दाखेरि एउटा वन र बगैँचाको रूपमा आओस्, भवनहरू चाहिँ रुखहरूभन्दा छोटा हुन् भनेर एउटा परिकल्पना राख्नुभएको थियो। त्यही सोचेर पर्खालहरू सबैलाई बरू पर्खाल बाहिरबाट नदेखियोस्, वन बाटिका जस्तो देखियोस्, वरिपरि चराचुरुङ्गीहरू हुन् भनेर नयाँ सौन्दर्यकरणको अभियान थालेका छौँ।
गुरुजनाको भित्री काममा निर्माणका काम अघि बढाउँदैछौ। नयाँ लुम्बिनी ग्राम क्षेत्रमा नयाँ भवनको संरचनाको निर्माण, त्यस सँगसँगै लुम्बिनी बाढी प्रभावित क्षेत्र हुने भएको हुनाले भविष्यमा बाढी प्रकोपबाट बच्न सकोस् भनेर कन्ट्रोलको समेत काम भएको छ। पुनः उपाध्यक्ष त्रिपाठी,
यो गुरुयोजना भित्रको भित्री कामहरू बाटोघाटो नालीहरू ड्रेनेज र खाने पानीको व्यवस्थापन, नयाँ भवन र संरचनाहरूको निर्माण, नयाँ म्युजियमहरूको निर्माण अगाडि बढाउँदैछौ भने त्यस सँगसँगै भविष्यमा विश्व सम्पदा स्थल लुम्बिनी बाढीको प्रकोपबाट बच्न सकोस् भनेर फ्लड कन्ट्रोलको पनि काम भइरहेछ।
लुम्बिनीको गुरु योजना शुरू भएको यति धेरै वर्ष भइसक्यो, अहिलेसम्म किन सम्पन्न हुँदैन भन्ने प्रश्न उठिरहन्छ। अब 2-3 वर्ष भित्रमा त्यो प्रश्न उठ्न नपर्ने गरी हामी कार्यान्वयनका साथ लागिरहेका छौँ। यसका लागि नेपाल सरकार, प्रदेश सरकारको पूर्ण साथ र सहयोग छ। लुम्बिनी विकास कोषका सदस्य सचिव साधु राजा साक्य,
नेपाल सरकार, प्रदेश सरकार सबैको सहयोग हामीले प्राप्त गराएका छौँ। प्रधानमन्त्रीज्यू, राष्ट्रपतिज्यूको विशिष्ट आशा छ लुम्बिनी प्रति, त्यही अनुसार हामीले यो कार्य योजना बनाएर गएका छौँ र लुम्बिनी परिवर्तन
विश्व सम्पदाको सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासले गति लिँदै गर्दा पर्खाल बाहिरको लुम्बिनीको पनि विकास हुनुपर्ने स्थानीयहरू बताउँछन्। शशी पन्थी, रेडियो नेपाल, भैरहवा।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरू हुँदैछ। आज बेलुकी यमदीप दान शुरू गर्नुपर्नेछ। यो वर्ष यमदीप दान आजदेखि शुरू हुने भए पनि काग तिहार कार्तिक 28 गते भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। तिथिको घडभड़का कारण यस्तो भएको समितिले जनाएको छ। यसैबीच सरकारले भाइटिकाको भोलिपल्ट मंगिर 2 गते सार्वजनिक विदा दिएको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। पूर्व राज्य मन्त्री ओमकार प्रसाद गौचनको निधन भएको छ। 85 वर्षीय गौचनको काठमाडौँ स्थित दीर्घायु अस्पतालमा हिजो निधन भएको हो। उहाँ विक्रम सम्वत 2043 सालमा स्वास्थ्य राज्य मन्त्री र त्यसअघि शिक्षा र संचार सहायक मन्त्री समेत बन्नु भएको थियो। गौचन विक्रम सम्वत 2024 बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा र विक्रम सम्वत 2048 सालको चुनावमा नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नम्बर 3 सांसदमा निर्वाचित हुनुभएको थियो। कर्णाली प्रदेशमा उद्यम गर्न चाहने किसानलाई वार्षिक 2% ब्याज दरमा 5 वर्षका लागि 1,00,000 देखि 1,00,00,000 रूपियाँसम्म ऋण दिइने भएको छ। कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहने कृषकका लागि कर्णाली प्रदेश सरकारले सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। कर्णालीमा कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेका लागि कृषि विकास बैंक मार्फत 10 जिल्लाका 18 शाखाबाट 2% ब्याज दरमा ऋण उपलब्ध गराउने गरी कृषि विकास बैंकसँग मन्त्रालयको सम्झौता भएको मन्त्री केसीले बताउनुभयो। कतारका राजकुमार शेख मोहम्मद बिन अब्दुल्लाले 6,814 मिटर अग्लो आमादवलम हिमालको सफल आरोहण गर्नुभएको छ। राजकुमार शेख मोहम्मद सहित 13 सदस्यीय टोलीले हिजो बिहान 11:20 आमादवलमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। यसअघि बहराइनका राजकुमार नासिर बिन हमिद अल खलिफा सहितको रोयल फोर्सको टोलीले 8,163 मिटरको मनास्लु हिमाल चढ़ेर कार्तिक पहिलो साता स्वदेश फर्किएको थियो। वर्षौंदेखि खानेपानीको समस्या रहेको इलाम नगरपालिकाको सोयाकमा पानी वितरणको व्यवस्था मिलाइएको छ। पानीको कुनै स्रोत नभएको त्यस क्षेत्रका 100+ घर परिवारलाई डिप बोरिङ मार्फत पानी वितरण गरिएपछि स्थानीय खुशी भएका छन्। इलामबाट सविता पाण्डेको रिपोर्ट।
वर्षौंदेखि खानेपानीको समस्या रहेको इलाम नगरपालिका 11 सोयाकमा डिप बोरिङबाट पानी वितरणको व्यवस्था मिलाएपछि स्थानीयमा खुशियाली छाएको छ। 78 वर्षीय बिर्खबहादुर राउत खानेपानीको धारा घर घरमा आएपछि निकै खुशी व्यक्त गर्नुहुन्छ।
पानीको दुःख पहिलेदेखि नै हो, पानीको स्रोतै नभएर हो, अहिले त राम्रो लागेछ नि।
यस ओडाको तल्लो क्षेत्रमा पानीको स्रोतहरू भए पनि डाँडामा कुनै स्रोत नहुँदा स्थानीयको दैनिकी कष्टकर थियो। 47 वर्ष अघि विवाह गरी आउँदा पानीको समस्या देखेर रोनुभएकी टीका पराजुलीलाई 61 वर्षको उमेरमा पानी बोक्न नपर्दा सुखका दिन आइझै लागेको छ।
पानीको समस्या देख्दाखेरि हर्क त हर्कै लागिरहेको छ। 60-70 वर्षको उमेरमा आउँदाखेरि
पानी अभावकै कारण यहाँका कतिपय परिवार अन्य स्थानमा बसाई सरेका थिए। पानीको संकटकै कारण 10 वर्ष अघि बसाई सर्नुभएका नरेन्द्र प्रसाद आचार्य पुरानै स्थानमा फर्कनु भएको छ।
फेरि फर्केर आएर यही घर बनाएर बसोबास गर्ने जमर्कोमा छु र घर मेरो निर्माणाधीन छ। यो पानीको जुन त्यो परिपूर्ति हुँदाखेरि खुसियालीमा छ।
नेपाल सरकारको अनुदान, इलाम नगरपालिका र स्थानीय समेतको थप लगानीमा 2,47,80,000 निर्माण सम्पन्न भएको हो। अब खानेपानी अभावकै कारण बसाई सर्नुपर्ने बाध्यताको अन्त्य हुने र दैनिकी सहज हुने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको भनाइ छ।
जीवन पानीका कारणले कष्टकर हुँदैन भन्ने एउटा भरपूर विश्वास दिलाउने काम यसले गरेको छ र यसले आमूल परिवर्तन गर्छ भन्ने हाम्रो विश्वास।
123 मिटर डिप बोरिङ गरी निकालिएको पानी संचित गर्न 1,60,000 लिटर क्षमताको 3 रिजर्भ ट्याङ्की बनाइएको छ। पानी तान्नको लागि 2 स्थानमा सोलर सेट जडान गरिएको छ भने 6 सीसी क्यामेरा सहितको सोलर पोल राखिएको छ। डिप बोरिङ प्रविधि सफल नभए अन्य स्रोत प्रयोग गरी वितरण गर्न सक्ने गरी डिजाइन गरिएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाई बताउनुहुन्छ।
पछि यो बोरिङ सक्सेस भएन भने ग्राभिटी वाटरबाट पनि हामीले चल्ने गरी यो सिस्टमलाई बनाएका छौँ।
हालसम्म 70 घरमा धारा जडान भएको छ भने अन्य घरमा विस्तार भइरहेको छ। 3636 जनसंख्या रहेको यस वडामा 100+ घर परिवार रहेको बस्तीमा पानीको चरम अभाव थियो। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नली यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मन्जुरीलाई मन्जुरी मानिँदैन।
याद राखौं, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मन्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। सुक्खा मौसमको शुरूआतसँगै बैतडीका विभिन्न स्थानमा खानेपानीको समस्या हुन थालेको छ। बैतडीको दशरथ चन्द नगरपालिका एक मुस्याचोरमा 100 बढ़ी परिवारका लागि एउटा मात्र खानेपानीको धारा हुँदा शास्ति भएको स्थानीय भीमराज भट्टले बताउनुभयो। दशरथ चन्द नगरपालिका कोड़ा नम्बर 4 तोलीमा खानेपानीको समस्या भएपछि स्थानीयले खानेपानी उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन र दशरथ चन्द नगरपालिकामा निवेदन दिएका छन्। लेकाली क्षेत्रमा पानीका मुहान सुक्ने क्रम शुरू भएकाले हिउँद र गर्मी समयमा खानेपानीको थप समस्या हुने स्थानीयले बताएका छन्। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसका कारण अत्यधिक प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ। गत 24 घण्टामा अमेरिकामा 139,681 संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या 1,07,05,000 बढ़िरहेको छ। छिमेकी मुलुक भारतमा भने संक्रमितको संख्या केही घट्ने क्रममा रहेको छ। भारतमा गत 24 घण्टामा 48,000 नयाँ संक्रमित थपिएका छन्, जुन विगत भन्दा केही कम रहेको छ। भारतमा कुल संक्रमितको संख्या 86,84,000 नाघेको छ। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या 1,28,000 नाघेको छ। गत 24 घण्टामा विश्वभर 6,10,300 बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या 5,24,21,000 नागेको छ। यस्तै मृत्यु हुनेको संख्या 12,88,895 पुगेको छ भने 3,66,68,100 बढ़ी संक्रमित निको भई घर फर्किएका छन्। विवादित भूमि नागोर्नो काराबाखको स्वामित्वको विषयलाई लिएर विगत डेढ़ महिनादेखि युद्धमा होमिएका दुई छिमेकी राष्ट्र अर्मेनिया र अजरबैजान युद्धविराम गर्न राजी भए लगत्तै युद्धविराम अनुगमनका लागि रसियाले आफ्ना सेना खटाएको जनाइएको छ। पूर्व सोभियत गणराज्य अजरबैजान र अर्मेनिया बीचको विवाद मिलाउन मध्यस्थताको भूमिका खेलेको रसियाले विवादित भूमिमा सेना खटाएको विषयलाई दुवै राष्ट्रका नागरिकले स्वागत गरेका छन्। अन्तर्राष्ट्रिय जगतले अजरबैजानी भूमि भनेर मान्यता दिएको नागोर्नो काराबाखको इलाकामा बहुमतमा रहेको अर्मेनियाली सम्प्रदायले कब्जा जमाएपछि विवाद शुरू भएको बुझिएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढ़ाएर काम गर्ने बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायतको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर COVID-19 पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सकिने बताउनुभयो। त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ़न आवश्यक रहेकोमा पनि अर्थमन्त्री पौडेलले जोड़ दिनुभयो। प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार व्यवसाय र उद्योगहरूलाई चलाई अर्थतन्त्रलाई चलायमान बनाउन पनि आग्रह गर्नुभयो। त्यस अवसरमा अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाईलाई बुझ्ने र निजी क्षेत्रले पनि सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान गर्न सकिने बताउनुभयो। भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले क्रय शक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन व्यापार र उद्योग क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा करिब 4 वर्षपछि निफ्से परिसूचक 1700 बिन्दु माथि पुगेको छ। बुधबार निफ्से परिसूचक 1.72% अर्थात 28.89 अंकले बढेर 1,707.68 बिन्दुमा पुगेको छ। यसअघि 2073 चैत 29 गते निफ्से परिसूचक 1,709.82 बिन्दुमा पुगेको थियो भने कार्तिक 29 गते 1,706.28 बिन्दुमा पुगेको थियो। बुधबार कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। बुधबार 195 कम्पनीहरूका 1,25,36,651 क्रेता शेयरहरू 4,09,96,00,000 रुपियाँमा किनबेच भएका छन्। बुधबार कारोबारमा आएका उपसमूह मध्ये 11 उपसमूहको सूचक सकारात्मक भएको छ भने एउटा समूहको सूचक मात्रै नकारात्मक भएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड र खजुरा गाउँपालिका बाँके बीच सहुलियतमूलक कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि ब्याङ्कमा सिफारिस गर्नेछ र ब्याङ्कले नियमअनुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ। मंगलबार तोलामा 3,400 रुपियाँले घटेको सुनको भाव बुधबार भने तोलामा 100 रुपियाँले वृद्धि भएको छ। बुधबार छापावाल सुन प्रति तोला 94,900 रुपियाँ र तेजाबी सुन प्रति तोला 94,400 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण फुटबल खेल दर्शक सहित हुने भएको छ। बंगलादेश फुटबल फेडरेशन बीएफएफले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो। नेपाल र बंगलादेश बीच कार्तिक 28 र मंगसिर 2 गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुनेछन्। बीएफएफले दुवै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो। विश्वभर फैलिरहेको कोरोना महामारीको कारण अधिकांश देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाएको छ, तर बीएफएफले फिफा र एसियाली फुटबल महासंघ एएफसीको नियममा रहेर मैदानमा दर्शक प्रवेश गराउन जनाएको छ। यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने बताइएको छैन। बीएफएफले खेलको टिकट मूल्य समेत तोकेको छ। फिफा विश्वकप छनौटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनशिप पछि बंगलादेशसँग खेलेको छैन। 2075 सालको भदौमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई 2-0 हराएको थियो। विश्वकप छनौटमा नेपाल समूह बीमा रहेको छ भने बंगलादेश समूह ईमा रहेको छ। नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल टेकान्द्र प्रतियोगितामा रजत जितेकी छिन्। सुदेशनाले महिला एकल पुम्से यु 15 उमेर समूहमा रजत जितेको नेफ्लिस टेकान्द्र एकाडेमीका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज प्रदेश एक बागमती कर्णाली र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:23 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्रीबाट संखुवा सभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजना र उत्तर दक्षिण कोशी करिडोरको स्थलगत अनुगमन विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन। टेलिमेडिसिनको केन्द्रीय हब अस्पतालका रूपमा वीर अस्पताल र टेलिमेडिसिन अस्पतालका रूपमा प्रदेश स्तरीय 7 अस्पताललाई तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 2,00,000 नाग्यो र कोरोना भाइरसका कारण अत्यधिक प्रभावित अमेरिकामा संक्रमितको संख्या निरन्तर बढ्दो। गत 24 घण्टामा मात्र करिब 1,40,000 संक्रमित थपिए। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।